तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो रेडियो नारायणी 105.2 मेगाहर्ज।
मुक्तक सँगै रात घर्केको बेला, छाती भित्र कसैको याद सर्केको बेला। मुक्तक सँगै रात घर्केको बेला, छाती भित्र कसैको याद सर्केको बेला, म तपाईँको मनमा सुस्ताउन आएको छु, म तपाईँको मनमा सुस्ताउन आएको छु। शब्द शब्दमा आँसु धर्केको बेला, शब्द शब्दमा आँसु धर्केको बेला। सामुदायिक रेडियो रेडियो नारायणी 105.2 मेगाहर्जमा हरेक बिहिबार राति 8:45 बीबीसी लन्डनको नेपाली सेवापछि आउने मुक्तक विधामा आधारित रेडियो कार्यक्रम मुक्तक संसार। रहर पनि कहिलेकाहीँ दबाव हुँदो रहेछ, यात्रा बित्ने साथीको अभाव हुँदो रहेछ। रहर पनि कहिलेकाहीँ दबाव हुँदो रहेछ, यात्रा बित्ने साथीको अभाव हुँदो रहेछ। कहीँ कतै खुसी नमिल्ने यो दुनियाँमा, पाइलै पिच्छे खटनको प्रभाव हुँदो रहेछ। रहर पनि कहिलेकाहीँ दबाव हुँदो रहेछ, यात्रा बित्ने साथीको अभाव हुँदो रहेछ। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु यहाँहरू सम्पूर्णलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने तपाईँको आफ्नै रेडियो, सामुदायिक रेडियो रेडियो नारायणी 105.2 मेगाहर्ज। कार्यक्रम हो मुक्तक संसार। भूकम्पको त्राससँगै सुरु भएको गर्मी याममा आज फेरि तपाईँको सामिप्यता खोज्दै कतै तपाईँको मोबाइलमा अनि कतै रेडियो सेटमा पहिले जस्तै हार्दिकताका साथ स्वागत गर्दै उपस्थित भइसकेको छु। नियमित बिहिबार राति बीबीसी पछि आउने तपाईँको प्रिय रेडियो कार्यक्रम मुक्तक संसार लिएर म कार्यक्रम प्रस्तोता विवेक न्यौपाने। ऐना हेर्दा सबै पीडा देखिन सक्छ, आँसुको नि कथा लेखिन सक्छ। ऐना हेर्दा सबै पीडा देखिन सक्छ, आँसुको नि कथा लेखिन सक्छ। शिव र म एकैचोटि आउँदाखेरि तस्विर हुन्न रेडियोमा छेकिन सक्छ। ऐना हेर्दा सबै पीडा देखिन सक्छ, आँसुको नि कथा लेखिन सक्छ। साल वैशाख 12 गते करिब एघार बजेर छप्पन्न मिनट जाँदाखेरि आएको भूकम्पले हजारौँ मृत्यु भएका छन् अनि हजारौँ घाइते भएका छन्। निकै नै नरमाइलो मान्दै चलाइरहनु भएको छ कार्यक्रम मुक्त संसार पनि, किनकि सारा नेपाल शोकमा डुबिरहेको छ। साँच्चै मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन। डाक्टर कृष्ण हरि बरालको शब्दमा रचेको यो गीतसँगै कार्यक्रम मुक्त संसारको सुरुवात गरेँ मैले। हामी आज पनि यस कार्यक्रममा मुक्तक लिँदैनौँ, कार्यक्रमको संरचनाभन्दा अलिकति फरक तरिकाले कार्यक्रम चलाइरहेका छौँ। पहिला पहिला म मुक्तक लिन्थेँ, अघिल्लो श्रृङ्खलामा पनि मैले तपाईँका मुक्तकहरू लिइनँ, आज पनि लिने छैन, अर्को हप्ताबाट लिने कोसिस गर्नेछु। म वैशाख 14 गते धादिङ गइसकेको थिएँ र त्यहाँको भूकम्पको स्थिति हेर्दाखेरि निकै नाजुक थियो। त्यहाँ घरहरू पनि पूर्ण रूपमा ध्वस्त थिए, मान्छेहरू बिलाप गर्दै थिए, केही भएन। एक मानु चामलको लागि कराइरहेका छौँ, तर कतैबाट पनि हामीले पाउन सकिरहेका छैनौँ। हामीले चामल पाए त भाँचिन्थ्यो होला नि, चामल भए भाँचिन्थ्यो अनि तिर्पाल भए केही राहत हुन्थ्यो हामीलाई भन्दै हुनुहुन्थ्यो उहाँहरू। निकै नै दयनीय अवस्था थियो धादिङ बेसीमा र सिङ्गो धादिङ, अझ भनौँ नेपालका पहाडी क्षेत्रहरूमा चाहिँ त्यो अवस्था थियो। राहत भए एकमुठी सास चल्थ्यो होला, त्रिपाल मुनि जसो तसो रात टल्थ्यो होला। राहत भए एकमुठी सास चल्थ्यो होला, त्रिपाल मुनि जसो तसो रात टल्थ्यो होला। चौचौ बिस्कुट भन्दा बरु अन्न जुटाइदिए, भान्साभित्र सानो तिनो आगो बल्थ्यो होला। राहत भए एकमुठी सास चल्थ्यो होला, त्रिपाल मुनि जसो तसो रात टल्थ्यो होला।
माटो र पानी पहिलो धान धरतीका छोराको, ए कहाँबाट संसार हेर्छौ सम्झलै नारहे, सम्झलै नारहे, सम्झलै नारहे।
म धादिङवासीहरूको त्यो आवाज तपाईँलाई पनि सुनाउनेछु जुन मैले सुनेको थिएँ र म पनि भक्कानिएको थिएँ। त्यो तपाईँलाई सुनाउनु छ कस्तो थियो नेपालको धादिङवासीको त्यो पीडा। यहाँनिर म एउटा आवाज सुनाउनु गरेको छु जुन मैले धादिङमा सुनेको थिएँ।
तिन परिवार जस्ता चारजना छौँ, चारजना सकुशल नै भयो, कस्तो भाउ केही पनि भएन। क्षति पुरै तल्लोपट्टि गाह्रो भयो, उतिपट्टि गाह्रो भयो, अनि यो आमाहरूको घर पुरै ध्वस्त नै भयो। बस्नु ढुङ्गा छ, पालमा बसिरहेको छ, त्यहाँ भर्खर पालोमा आइरहेको छ, केही पनि छैन अहिलेसम्म। एउटा त्रिपाल हिजो झगडा गरेर भाइले ल्याएछ, एउटा त्रिपाल दुई घर ल्याएछ, त्यही त्रिपाल टाँगेर अहिले आफूले 1750 किने एउटा एउटा घरमा जगेडा थियो आमाहरूको, त्यो लिएर तिनवटा भएर अनि 11 जान्छौँ। अहिले बिहानै बेलुका भात खाने थिएँ, अब एकवटा चामल लिएर आएको थिएँ मैले खडी किनेर 1350, त्यही अहिले खाइरहेको छौँ। अब अहिले 2000 धान थियो, त्यो घरबाट गोठो निकालिराखेको छ, कुट्ने मेल छैन, अब त्यो चामलै किन्ने स्थिति छ। धान हुँदा पनि लाइन छैन, अहिलेसम्म प्रशासन कहीँ केही पनि आए पनि छैन। अहिले हजुरहरू आउनुभयो, त्यति अरू कोही पनि आएको छैन। के भयो कसो भयो भन्न, अब जिल्लामा तपाईँको 7 सभासद छन् धादिङ जिल्लामा, अहिलेसम्म के भयो कसो भयो अहिलेसम्म छैन, कुनै पनि छैन आएको छैन। यहाँ गाउँमा छ अरे अलिअलि, हेलिकप्टरबाट हिजो ल्याएर झारे अरे, माथिबाट झारे अरे, अनि चामल माथि अरे झार्दाखेरि तल आउँदै एक दुई पाथी मात्रै रह्यो अरू पुग्थ्यो भन्ने कुरो सुनेको थिएँ. अहिले यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ आएको छैन, एक महिना के पनि आएको छ. अब बस्ने उपाय छैन, घर बनाउँदैछ. अनि सरकारलाई यो अब हामीलाई अर्थोग्राफको सामान खानकी कुरो यताउति नदिए पनि यो घर बनाउनको लागि हामीसँग अहिले यो अहिले बनाउने स्थिति केही पनि छैन. यो दसैँभन्दा अगाडि हामीले एउटा छाप्रो बनाउने उपाय छैन. अब बुढा छन्, दुईवटा बुढा छन्, दुलाई आफ्नो चारजना छौँ. अब अलिअलि कमाएको खानु परियो, घर बनाउने उपाय छैन. अलिअलि रात सरकारले सहयोग गरिदियो भने दसैँसम्म केही एउटा छाप्रो बनाउन सक्थ्यो कि. यसो अलिअलि सरकारले सहयोग गरिदियो भन्ने आश चाहिँ त्यति मात्रै छ, अझ केही छैन.
फणेन्द्र प्रसादजीले भन्दै हुनुहुन्थ्यो आफ्नो अवस्था, आफ्नो घरको अवस्था, घर जहानको अवस्था, अनि सिङ्गो धादिङको अवस्था. कहाँसम्म रात आयो, कहाँसम्म आएन, आफू भए ठाउँमा आयो कि आएन, त्यो पनि भन्दै हुनुहुन्थ्यो. सबै ठाउँमा रात पुगेको थिएन. हामी जाँदा पनि सकेसम्म हामी एउटा समूहमा गएका थियौँ, त्यो समूहबाट हामीले राहत प्रदान गऱ्यौँ. सकेसम्म चाहिँ हामीले हाम्रै हातबाट प्रदान गऱ्यौँ, नसकेको चाहिँ हामीले एउटा संस्थालाई जिम्मा लगाइदियौँ. प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई हामीले त्यो राहत वितरण गर्नको लागि जिम्मा लगाइदिएका थियौँ. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने तपाईँको आफ्नै रेडियो, सामुदायिक रेडियो, रेडियो नारायणी 105.2 मेगाहर्ज कार्यक्रम हो मुक्तक संसार. प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक मित्र सगुन र म छु कार्यक्रम प्रस्तुता विवेक नेपानी. त्यसको मुहार फेर्नलाई उठ. तपाईँलाई मैले भनेअनुसार नै ती आवाजहरू सुनाइरहेको छु जुन मैले धादिङबाट लिएर आएको थिएँ. उहाँहरू बिलाप गर्दै हुनुहुन्थ्यो सरकारले केही गरिदिएन, सरकारले केही गरिदियोस् भन्ने आशमा हुनुहुन्थ्यो. एक मानव चामलको लागि हारालुस पनि गर्दैथ्यौँ भन्नुभएको थियो. उहाँका नेताहरूले केही पनि दिएनन्, पाइदियो हुन्थ्यो, बाँच्न पाए. अहिले के नसके पनि दसैँपछि घर बनाउनु हुन्थ्यो पनि भन्दै हुनुहुन्थ्यो उहाँले. अब म फेरि यति बेला भने धादिङको अर्को आवाज सुनाउनु भइरहेको छु. धादिङको त्यो अर्को आवाज यति बेला कार्यक्रममा राख्नु भइरहेको छु.
म एउटा पीडित व्यक्ति हुँ, किनभने मलाई राज्य पक्षबाट 28 महिना जेल राखेर म अपाङ्ग छु. एउटा खुट्टा मेरो नक्कली छ, मेरो एउटा किडनी खराब छ, एउटा ढाड भाँच्छ, तर आजको दिन अपाङ्ग छु. यस्तो अवस्थामा पनि मलाई चाहिँ अहिलेसम्म कसैले केही हेर्दै हेर्दैनन् के. सकेसम्म पीडा नै होस्, बालबच्चालाई पनि दबाउने, मलाई पनि दबाउने, त्यस्तो भइरहेको छ यो ठाउँमा चाहिँ. तर कसैले हेर्छ हेर्दैन, तपाईँहरूले सिर्फ अहिले के भइरहेको भनेर चाहिँ तपाईँहरूले मात्रै हो मलाई यहाँ आएर प्रश्न राखेर सोध्नु भएको. तर आजको दिनसम्म सोध्ने खोज्ने, तर सोधे खोज्यो भने पनि आफूले हान्छन्, हामीलाई चाहिँ कसैले केही पनि गर्दैनलाई हामी. भनेपछि यो सरकारले चाहिँ कसैले पनि हेर्दै हेर्दैन के. मेरो बालबच्चा कहिले हेर्छ, अपाङ्ग मान्छे छु म, मेरो सातवटा सानो सानो इत्रै इत्रै सातवटा बच्चा छन् घर, यस्तो भइरहेको यहीँ मेरो यहाँ मेरो मेरो जग्गामा आएर यहाँ दुनियाँ जमाने गरे खाने, यहाँ बच्चा बेचेर खाए, ऊ गरे बाटो बेचेर खाए, यो किन गरे, यो कसले सोधेर त्यहाँ हेर्को रकम कति आयो, कहाँ पुर्यायो पैसा भन्दा मलाई पिट्न आउँछु. गाउँले सबै मिलेर पिट्या पनि हुन् लहट्या पनि, किन अन्यायको विरुद्धमा बोलेका कारण. सातवटा बच्चा छन् म, हेर्नुहोस् 28 महिना जेल बस्छ यही धाकिङमा. म एकदम पीडित व्यक्ति हुँ, तर राज्यले त दिनै कुरा छोडिदिनुहोस् यहाँका नेताहरूले दिएनन् मलाई मलाई त उनीहरूले दिने होइन उनीहरूको आफ्नो सम्पत्ति दिने होइन राज्यले दिने कुरा एउटा सानो यत्रो हिँड्दै नहिँड्यो भएको नभएको मान्छेलाई चाहिँ उनीहरूले लगाएर पैसा खुवाइरा मैले न्याय पाउँछै पाउँदैन यो देशमा अन्याय मात्रै हो कि न्याय पनि पाउँछ भूकम्प मेरो त घरमा कहीँ केही पनि छैन अब मैले भन्न लागेको चाहिँ भूकम्पको त कुरै छोडिदिनुहोस् मैले यस्तो अन्याय भएको व्यक्तिले त मैले न्याय पाइनँ भने भूकम्प भएको मैले के पाउने हो कसैले केही पनि दिँदैनन् मलाई त यहाँकै नेताहरूले केही दिँदैनन् दिन आएको भने पनि यिनीहरूले विरोध गरेर दिँदैन यस्तो अन्याय परे सोध्नुहोस् बालबच्चा मेरो बालबच्चा यहीँ छन् अब भूकम्प आयो भने के सबैले बाँड्छन् हाम्रो मलाई बाँड्दैन भूकम्प आयो भने भूकम्पले यहाँ राहत दियो भने यो ठाउँमा अरूलाई राहत दियो भने मलाई चाहिँ दिँदैन कसैले पनि दिँदैन घर जान परिवारलाई त केही पनि भएन तर सम्पत्ति चाहिँ केही पनि निकाल्न पाएन लुगा फाटो भाँडाकुँडा सब यही हो बिजोक हामीलाई तिरपाल पनि दिँदैन त्यस कारणले अब मेरो त अब के खाने अब खाने सामान पनि छैन बहिनी ठाउँ यही हो ताल अब हामीलाई कसैले दिँदैन दिँदैन हजुर हेर्दा नि हेर्दैन हेर्नुहोस् उयो भइरह बस्तु बाबु मान्छे चाहिँ केही पनि भएन अन्नपात चाहिँ अब भाँडाकुँडा लुगा फाटो पा पनि भनिहाल्यो नि यहाँको नेताहरूले नि हामीलाई दिँदैन मलाई चाहिँ दिँदैन नि त्यही दिन भूकम्प आएकै दिन मलाई चाहिँ कसैले दिएन अब आफ्नै भतिजीले आज एउटा तिरपाल ल्याएर अब स्थिति छ त्यस कारणले भतिजीले एउटा तिरपाल ल्याएर दियो होइन मेरो भतिजीले आज स्थिति देखेर हिजो दाइले आएर हेरेर गएको थियो उनीहरू ल्याएर दियो होइन तर सबैले देख मलाई चाहिँ दिँदैन क्या
धादिङवासीको एउटा आवाज हामी कार्यक्रम मुक्तक संसारमा छौँ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने तपाईँको आफ्नै रेडियो सामुदायिक रेडियो रेडियो नारायणी 105.2 MHz कार्यक्रम हो मुक्तक संसार वैशाख 12 गते करिब 11:56 जाँदा गएको भूकम्पले नेपाल तहस नहस बनाएको छ हाम्रो धरहरा अब हामीसँग छैन पाटन छैन भक्तपुर दरबार स्क्वायर छैन हामीसँग हाम्रो सम्पत्ति गुमेको छ हाम्रो सम्पत्ति गुमेको छ जुन हामीले गौरवका साथ भन्ने गर्थ्यौँ त्यो अहिले हामीसँग छैन कतिपय व्यक्तिहरू अझै पनि हस्पिटलमा हुनुहुन्छ अनि कतिपय उद्धारकै लागि भनेर पनि लागिरहनु भएको छ आफन्तको उद्धार भएन अब आफै जानु पर्यो उद्धार आफै गर्छु भनेर पनि उद्धार गर्न खटिनु भएको छ आफ्नै आफन्तहरू पनि राहत त पुग्यो होला केही ठाउँमा पुग्यो केही ठाउँमा पुगेन तर केही ठाउँमा उद्धार पनि भएको छैन केही दयनीय अवस्था झेलिरहनु परेको छ नेपाली जनताले तपाईँ कतिपयले राहत सङ्कलन गरेर वितरण पनि गर्नुभएको होला तर अझै पनि राहत वितरण गर्न बाँकी नै छ राहत गरेर वितरण गरेर सकियो अब पर्दैन भनेर नसोच्नुहोस् किनकि अझै पनि खानुपर्छ भूकम्प पीडितहरूले एक दिन खाएर पुग्दैन एक दिन चाउचाउ एउटा चाउचाउले केही पनि पुग्दैन हो त्यसैले चाहिन्छ अझै पनि राहत विदेशीहरूले पनि राहत दिइरहेका छन् त्यो राहत पुग्छै पुग्दैन त थाहा छैन तर हामीले दिएको राहत पुग्नुपर्छ अब म फेरि यति बेला भने अर्को आवाज सुनाउनु गइरहेको छु जुन मैले धादिङबाट लिएर आएको थिएँ यति बेला अर्को आवाज यहाँनिर सुनाउनु गइरहेको छु
नगरपालिका हो अहिले तर यहाँ धादिङ मिसमा बस्दै हुँ त्यति बेला एकदमै धेरै त्रास थियो घरहरू सबै हल्लिरहेका थिए र कतिपय यहाँ अगाडिका कच्ची घरहरू चाहिँ कर्ल्याम गुरुम एकैचोटि ढलेको पनि हो एकदम त्रासको अवस्था थियो त्यति डर त लागेको छ तर के गर्नु राति पानी आउँछ बाहिर खुला आकाशमा बसेको दुई तिन रातसम्म अनि त्यसपछि हामी घरमै यहीँ बस्ने भनेर आएको रातभरि पानी आउँछ दिउँसो पनि पानी आउँछ त्यो भएरले गर्दाखेरि चर्के पनि हामी डराइ बसेका छौँ
हुन्छ धन्यवाद
सफल हुँदैन सधैँ सजिलो
यस्तो अवस्था थियो दादिङमा। चर्किरहेको घरभित्र पनि बस्न बाध्य हुनुभएको थियो केही व्यक्तिहरू। डर हुँदा हुँदै पनि हामी भित्र बसिरहेका छौँ भन्दै हुनुहुन्थ्यो उहाँहरू। अझै पनि राहत आइपुगेन भन्दै हुनुहुन्थ्यो केही व्यक्तिहरू। राहत सही ठाउँमा पुग्नुपर्छ, बेलैमा पुग्नुपर्छ, हाम्रो कामना यति हो। राहत सङ्कलन गर्ने क्रममा मैले कतिपय ठाउँमा देखेको थिएँ केही व्यक्तिहरू तास खेल्दै हुनुहुन्थ्यो, केही व्यक्तिहरू चेस खेल्दै हुनुहुन्थ्यो। चेस खेल्दा खेल्दै अर्काको राजा ढलाउने न्यूमा हुनुहुन्थ्यो, तर देश ढलेको बेलामा उहाँ राजा ढलाउने सोचमा हुनुहुन्थ्यो। त्यो देख्दा अर्कै किसिमको भाव उत्पन्न भएको थियो ममा, तर के गर्न सक्थेन मैले। त्यो त उहाँले नै बुझ्नुपर्ने कुरा हो, बुझिदिनु भएन। मैले बुझेँ उहाँको मनमा देशभक्ति छैन, मानवता छैन, एकले अर्कोलाई गर्नुपर्छ भन्ने त्यो भाव छैन, विचार छैन। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने तपाईँको आफ्नै रेडियो, सामुदायिक रेडियो, रेडियो नारायणी 105.2 मेगाहर्ज कार्यक्रम हो मुक्तक संसार। प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक मित्र शिव र म छु कार्यक्रम प्रस्तुता विवेक नेउपाने। धादिङमा मैले एकजना व्यक्तिसँग सोधेको थिएँ, प्राज्ञिक विद्यार्थी परिषदका एकजना व्यक्तित्वसँग सोधेको थिएँ। हामीले चितवनबाट यो राहत ल्याएका छौँ, यो राहत के कसरी तपाईँले वितरण गर्नुहुन्छ, कहाँ कहाँ पुर्याउनुहुन्छ र कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर उहाँलाई सोधेको थिएँ। र उहाँले जवाफमा यस्तो भन्नुभएको थियो,
म गणेश ढुङ्गाना, म प्राज्ञिक विद्यार्थी परिषद नेपालसँग आबद्ध छु र धादिङ जिल्लामा रहेर हामी विभिन्न समाज सेवाका कार्यहरू गरिरहेका छौँ। राहतको सामग्री आउने क्रम जारी नै छ। हिजो पनि विभिन्न सङ्घ संस्थाहरूले सहयोग गरिरहेको थिए, आज पनि विभिन्न सङ्घ संस्थाहरूबाट आउने क्रम जारी नै छ। धादिङ जिल्लाका युथहरूलाई चाहिँ कोअर्डिनेट गरेर प्राज्ञिक विद्यार्थी परिषदले चाहिँ हरेकको घर घर दैलो दैलोमा चाहिँ राहत वितरणको कामहरू गरिरहेको छ र हामीलाई सहयोग गर्नुहुने शुभचिन्तकहरूले विभिन्न ठाउँबाट, नेपालका विभिन्न ठाउँहरूबाट राहत सङ्कलन गरेर पठाइरहनु भएको छ। यातायात कस्तो छ भने धादिङ जिल्लाको माथिल्लो बेल्टमा चाहिँ गाडीको पहुँच छैन, त्यसैले हेलिकप्टरले बिरामीहरू ओसारिरहेका छन्, राहतहरू वितरण गरिरहेका छन्। बिचको भेगमा धादिङ बेसीका आसपासका गाविसहरूमा चाहिँ यातायातको राम्रो सुविधा भएको हुनाले त्यहाँ यातायात लाइक गाडीकै माध्यमबाट चाहिँ राहतहरू पुर्याइरहेका छन्। कति ठाउँमा गाडी नजाने ठाउँमा व्यक्तिहरू स्वयं झरेर राहतहरू बोकेर गइरहेका छन्।
नेपाली हामी रहौला कहाँ, नेपाली न रहे, नेपाली न रहे, उचाई हाम्रो झुलिन्छ कहाँ।
नेपाल प्राज्ञिक विद्यार्थी परिषदका व्यक्तित्व भन्दै हुनुहुन्थ्यो यो राहत कहाँ के कसरी पुग्छ भनेर। यो आवाज पनि तपाईँले सुन्नुभयो, आशा गरौँ राहत सही ठाउँमा पुगोस्, सबैले पाउन्, उद्धार पनि छिट्टै होस्, सबैको घाउमा मलम लागोस्। यति हो कार्यक्रम मुक्तक संसारको तर्फबाट, रेडियो नारायणीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यति कामना गर्छु कि राहत मिलोस् र छिट्टै उद्धार होस्। हामी कार्यक्रम मुक्तक संसारको लगभग लगभग अन्तिम समयतिर आइसकेका छौँ। हामी अर्को श्रृङ्खलाबाट मुक्तक लिन्छौँ। यदि तपाईँ पनि मुक्तक लेख्नुहुन्छ र यस कार्यक्रम मार्फत तपाईँका मुक्तक पनि वाचन होस् भन्ने चाहनुहुन्छ भने कार्यक्रममा मुक्तक पठाउनका लागि फेसबुकको सर्च अप्सनमा गएर मुक्तक संसार MUKTAK स्पेस SANSAR स्पेस 105.2 टाइप गरेर सर्च गर्न सक्नुहुनेछ र तपाईँले त्यहाँ एउटा पेज भेटाउनुहुनेछ। तपाईँले सोही पेजमा राखिएको स्ट्याटसको कमेन्ट बक्समा गएर आफ्नो मुक्तक पोस्ट गर्नुभयो भने अर्को श्रृङ्खलामा म अवश्य वाचन गरिनेछु। यतिन्जेलसम्म प्राविधिक कक्षबाट यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन मदत गर्ने आत्मीय प्राविधिक मित्र सगुन, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र कार्यक्रम मुक्तक संसार ब्लगमा राखिदिनु हुने चिसापानी नेपाल .blogspot.com का एडमिनलाई हृदयदेखि नै आभार प्रकट गर्दै अर्को हप्ता फेरि पनि आउने बाचाका साथ म कार्यक्रम प्रस्तुता विवेक नेउपाने भने आजका लागि होजेल पर्छु। हवस् त, नमस्कार, शुभरात्रि।